نستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. سب سے پہلے تو میں آپ لوگوں سے سوال کرنا چاہتی ہوں کہ آپ آج یہاں پہ کیوں جمع ہوئے ہیں؟ دعا تو آپ اپنے گھر میں بھی بیٹھ کے کر سکتے تھے، دعا کے لیے یہاں پہ آنے کی تو ضرورت نہیں ہے. اپنے آپ کو ریمائنڈ کروانے کے لیے کہ جو لوگ دنیا سے چلے گئے ہیں، تو اس وقت ہمارا دل جتنا نرم ہوتا ہے کسی کی موت کی خبر سن کے، تو وہ پھر عام حالات میں اس طرح سے نہیں ہوتا. اور جو اس وقت بات اثر کرتی ہے، جیسے ہم نے کل ہی پڑھا ہے ان دلوں کے بارے میں جو پتھروں کی مانند ہوتے ہیں، لیکن جب ان کے اوپر کوئی حادثہ ہوتا ہے یا کوئی ایسی بات سنتے ہیں تو دل پھٹ جاتے ہیں اور ان میں سے بھی پانی بہ نکلتا ہے. تو واقعی کہ جب کوئی اس طرح کی بات ہوتی ہے، کسی کی فوتگی کی بات ہوتی ہے، تو ہمارے لیے ایک بہت بڑا ریمائنڈر ہو جاتا ہے، ہمارے لیے ایک بہت بڑی یاد دہانی ہو جاتی ہے. تو یہ مقصد آپ کو جمع کرنے کا یہی ہے کہ جو اس وقت ہمارے دل نرم ہے کسی کے جانے کی بات کو سن کے، تو ہم اپنے لیے بھی ایک یاد دہانی رکھیں کہ ہم کو بھی چلے جانا ہے اور ہمیں اس کے لیے کیا کرنا ہے. اور دوسرا، آپ لوگوں کو جمع کرنے کا یہاں پہ مقصد یہ ہے کہ میں آپ سب کو بتانا چاہتی ہوں کہ کس طرح سے ہمیں تعزیت کرنی ہے، کس طرح سے جب ہم کسی کے ہاں جائیں کہ ہم اس کو، جس کو ہم اپنی زبان کہتے ہیں افسوس کرنے کے لیے جب ہم جاتے ہیں، تو ہمیں کیا رویہ اختیار کرنے ہیں، ہمیں کیا کہنا ہے اور کن باتوں سے ہمیں پرہیز کرنا ہے. تو انشاءاللہ تعالی ہم اس پہ بات کریں گے، کیونکہ دیکھیں یہ جینا مرنا سب کے ساتھ لگا ہوا ہے. آج کسی کی باری ہے تو کل میری باری ہے. جب ہم قبرستان جاتے ہیں تو یہی کہتے ہیں نا کہ آپ آ گئے اور ہم آنے والے ہیں، یہ ان کو مخاطب کر کے ہم کہتے ہیں. تو یہ ایک ہمارے لیے یعنی سبق ہونا چاہیے اس کے اندر بھی، اور اس کے لیے بھی واقعی ہمیں سب کو سیکھنا چاہیے کہ کس طرح سے ہم نے کسی کے ساتھ کنڈولنس کرنی ہے، کس طرح سے کسی کو تسلی دینی ہے. ہم اس میں رسمی جو ہماری طریقے ہیں ان کو چھوڑ کے دیکھیں کہ ہمارے دین میں ہمیں کیا بتایا گیا. تو یہ بھی سیکھنے کی چیز ہے. اور چونکہ اس وقت دل نرم ہے ہم سب کے، تو جو بات اس وقت اثر کرے گی نا، وہ میرے خیال آپ لوگوں کو میں ویسے کسی دن بلا لیتی تو ویسے نہیں ہونی تھی وہ بات. تو اس لیے ہم سب کے جمع ہونے کا آج یہ مقصد ہے. اس میں کوئی یہ نہیں ہے کہ کوئی ہم ساتواں کر رہے ہیں یا دسواں کر رہے ہیں یا چالیسواں کر رہے ہیں یا کل کر رہے ہیں یا وہ کر رہے ہیں، وہ اس میں کوئی چیز نہیں ہے، نہ آپ کو جمع کرنے کا یہ مقصد ہے. تو آج ہم تھوڑی سی بات اس کی چیز کے اوپر کر لیتے ہیں. آپ لوگ آگے آگے آ جائیں تاکہ جو لوگ آتے جائیں آپ آگے آ جائیں اور آگے آ جائیں. تو اس حدیث کے ساتھ آج میں اپنی بات شروع کرنا چاہتی ہوں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ دنیا میں اس طرح سے رہو جیسے کوئی مسافر ہو یا راہ گزر ہو. کیسے رہو؟ جیسے کوئی مسافر ہے یا راہ گزر ہے. مسافر کیسے رہتا ہے؟ اگر آپ نے سفر کرنا ہے دو دن کے بعد، تو اس وقت آپ کے ذہن میں کیا ہوگا؟ سفر. آپ کو یہاں کی فکر سے زیادہ کیا فکر ہوگی؟ میری سفر کی تیاری ہو جائے، میں اپنے جو سفر پہ جانے والی ہوں میں نے اپنی ساری چیزیں باندھ لی ہیں یا نہیں. کانسٹنٹلی رات کو سوتے وقت بھی یہی دماغ میں گھوم رہا ہوتا ہے کہ آپ سفر کی اپنی سب تیاری مکمل ہوئی ہے کہ نہیں ہوئی، یہ چیزیں رہ گئی ہیں، یہ چیزیں لے کر جانی ہیں، کتنا کچھ انسان سوچتا ہے. تو مہینوں پہلے اور جتنا جتنا وقت قریب آتا جاتا ہے انسان اور زیادہ اس کو محسوس کرنے لگتا ہے، اور ہر وقت سفر اس کے اوپر حاوی رہتا ہے. ہمیں وہ اپنے جانے کا وقت تو نہیں معلوم، مگر ہمیں یہ معلوم ہے کہ ہم میں سے کسی کو بھی نہیں پتا کہ اس کی ٹکٹ کون سی فلائٹ میں ہے ریزروڈ. ہماری بکنگ ہو چکی ہے، ٹکٹ خریدے جا چکے ہیں، مگر یہ نہیں پتا کہ ہماری فلائٹ کا ٹائم کون سا ہے اور دن کون سا. ایسے بندے کو تو اور ہی زیادہ کیئرفل ہونا چاہیے. مجھے پتا ہے میری فلائٹ پرسوں ہے تو میں اپنی اس مطابق تیاری کر رہی ہوں، لیکن اگر آپ کو یہی نہیں پتا کہ میری فلائٹ کب ہے، ہو سکتا ہے آج شام ہو سکتا ہے کل صبح ہو کل رات ہو، پھر ایسے مسافر کو کیسے رہنا چاہیے؟ اور جس کا दिमाग में ये हो कि मैंने सफ़र करना है, फिर उसको तैयारी कैसी करनी है कि हर चीज़ बांध के रखनी है। हम सोचते हैं यहाँ तक सफ़र करना होता है, किसी के घर रात ही गुजारने के लिए जाना हो ना तो हम हर हर चीज़ रखते हैं। हमेशा मैं इस बात को सोचती हूँ कि देखो टूथब्रश रख रहे हैं, बच्चों को भी बार बार पूछ रहे हैं तुमने ये रख लिया नहीं रखा, रख लिया नहीं रखा, गाड़ी में भी पूछ रहे हैं अच्छा ऐसे कर दिया था ये रख लिया था ये, हालांकि हर चीज़ वहाँ मिल जानी होती है। और हम सब ने एक ऐसे सफ़र पे जाना है जहाँ पे कोई भी चीज़ नहीं मिलनी। क्या कोई नेकी वहाँ पे मिल सकती है? एक उधार मांगे किसी से कि एक नमाज अपनी दे दे, क्या मिल सकेगी? एक फ़र्ज रोज़ा जो मैंने दुनिया में छोड़ा था, अगर वो मैं आपसे मांग लूँ वहाँ पे कि आप मुझे अपना एक रोज़ा दे दें तो आप देंगे? कोई भी नहीं देगा। कोई दुकान नहीं है जिससे जाके मैं परचेज़ कर लूँ, मेरे पास वहाँ पे कोई क्रेडिट कार्ड नहीं है कि मैं अपना वो क्रेडिट कार्ड चला के कुछ नेकियाँ वहाँ से जमा कर लूँ। सब सामान जो लेकर जाना है मुझे यहाँ से लेकर जाना है, चाहे वो एक टूथब्रश है, एक तिनका है, या बड़ी से बड़ी कोई चीज़ है, हर चीज़ यहीं से जमा होगी क्योंकि वहाँ पे कोई चीज़ नहीं मिलती, वहाँ कोई बाज़ार नहीं है। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मुसाफिर की तरह यहाँ पे रहो, कि जिसके जहन पे हर वक्त ये हावी हो कि मुझे जाना है, मुझे जाना है, मुझे जाना है, लेकिन दिन में कितनी दफ़ा मुझे ये ख्याल आता है कि मुझे जाना है, हर वक्त ये ख्याल आता है मुझे रहना है, मुझे रहना है, मुझे रहना है, और मेरी सारी दिन की तैयारी इसी तरह से हो रही होती है कि मुझे रहना है, मुझे रहना है, मुझे रहना है। इसीलिए हम में से जब कोई चला जाता है तो हम कहते हैं ये क्या हुआ, क्योंकि हम तो कभी सोचते ही नहीं कि मुझे या उसको चले जाना है। हम सब को ये शऊर है कि हमने रहना है, इसलिए हम कहते हैं कितने अचानक से ये सब हो गया, हालांकि हम सबको पता है कि अचानक भी जाना पड़ सकता है। किसी को अपनी घड़ी का नहीं मालूम, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मुसाफिर की तरह रहो। मुसाफिर जैसे रहता है कि जो मुसाफिर की तैयारी होती है इस तरह से तुम्हारी तैयारी होनी चाहिए। इतनी प्यारी बात करके ना, एक एक देखें वर्ड बोल के आप एक मुसाफिर की ज़िंदगी देखें कि मुसाफिर जा रहा है तो भी जहन में क्या है, हाँ मुझे वहाँ पे हर चीज़ मेरे पास पासपोर्ट होना चाहिए, टिकट होना चाहिए, मेरी हर चीज़ कागजात मेरे मुकम्मल होने चाहिए तभी मैं पार जा सकूँगी। हाँ क्या मेरे पास सारे कागजात मुकम्मल हैं? वो पासपोर्ट है जिससे मैं वहाँ पार हो सकूँगी कि जो एक्सपायर नहीं हुआ हो? ये मेरा पासपोर्ट कौन सा है? इस्लाम का पासपोर्ट, क्योंकि बाकी सारे मज़ाहिब एक्सपायर हो गया। मेरी टिकट क्या है? मेरा नेक अमल जिससे मैंने वहाँ पार होना है। आखिर वक्त तक बोर्डिंग कार्ड देखते हैं ना, जहाज़ में चढ़ने से पहले तक बोर्डिंग कार्ड देखा जाता है, वहाँ पे भी पुल सिरात से पहले तक अमल देखे जाएंगे कि पुल सिरात क्रॉस करना है, आगे जन्नत है, ये पुल सिरात है, यहाँ पे भी बोर्डिंग कार्ड चेक कराओ, ये बोर्डिंग कार्ड आपका नेक अमल है, दिखाओ है कि नहीं है, कोई कमियाँ तो नहीं रह गई। तो देखो एक मुसाफिर की ज़िंदगी कैसी है, क्या हमारी ज़िंदगियाँ मुसाफिर की तरह हैं? ये नहीं आपको कहा जा रहा आप खाओ ना पियो ना, आप खुशी ना करो, या आप कपड़े ना अच्छे पहनो, या आप कोई बात ही ना करो, नहीं, लेकिन सोच में क्या है? देखिए मैंने सफ़र करना है लेकिन मैं कपड़े भी पहन के अच्छे आई हूँ, सब करके आई हूँ, सब चीज़ आपसे बातचीत भी कर रही हूँ, खाऊंगी पीऊँगी भी, लेकिन क्या है जहन में क्या है सफ़र? तो जो मुसाफिर है ना वो हमेशा वहाँ का सोचता रहेगा, रहेगा यहाँ लेकिन सोच उसके माइंड किधर है उधर है, और उसकी प्रायोरिटीज़ उसी तरह पर चलती हैं। आज मेरी ये प्रायोरिटी नहीं होगी कि मैं फर्नीचर खरीदने चली जाऊं, आज मेरी ये प्रायोरिटी नहीं होगी कि मैं कुछ और अपने काम करने चली जाऊं, मेरी प्रायोरिटी क्या होगी? जो चीज़ें सफ़र की तरफ मुझे मदद देंगी मैं सबसे पहले आगे आज उनको रखूंगी। तो इसी तरह से मुसाफिर की ज़िंदगी, और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आगे इसी हदीस में कि जब शाम हो तो सुबह का इंतज़ार ना करो, और जब सुबह हो तो शाम का इंतज़ार ना करो। इंतज़ार क्या आपको नुकसान देता है? कोई नुकसान होता है इंतज़ार करने का? क्या शाबाश, काम इंसान डिले करता है। जब इंतज़ार इंसान कहता है ना शाम को कर लूँगी, शाम को कहें सुबह को कर लूँगी, तो क्या है? डिलेइंग डिलेइंग डिलेइंग। हाँ आप ये कहते हैं ना कि मैं कल कर लूँगी, कोई नेकी का काम सोचा भी हुआ, अरे अभी कौन सी हमारी एज है, अगले साल करूँगी, बूढ़े होके कर लूँगी, कोई बात नहीं है, अभी बहुत वक्त पड़ा है, ये क्या करता है, नेकी के काम को डिले करता जाता है। यानी सुबह है तो ये ना सोचो शाम को करूंगी, उसी वक्त कर लो। शाम है तो ये ना सोचो सुबह करूंगी। और इस सुबह शाम से सिर्फ ये मतलब नहीं है कि सुबह मॉर्निंग एंड इवनिंग, नहीं, बल्कि जिंदगी का जो वक्त भी मिल रहा है इस वक्त कर लो, उसको आगे पोस्टपोन ना करो। हमने कितने सारे काम अपने पोस्टपोन किए हुए कि जब लोगों को पूछा जाता है कि आओ कुरान की तरफ, कहते हैं हाँ आएंगे, हम कौन सा कह रहे हैं नहीं आएंगे, लेकिन अभी नहीं। तो कब, वो पता ही नहीं, वो फिर अभी नहीं तो कभी नहीं। हाँ, इसमें दुनिया के मामले में हमें ये बात समझ आती है कि आज जो सेल लगी हुई है वो कल नहीं होगी, तो आज ही जाके ले लो। हाँ, लेकिन आखरत के मामले में हम कहते हैं कल कर लेंगे कोई बात नहीं, परसों कर लेंगे कोई बात नहीं, एक साल बाद कर लेंगे कोई बात नहीं, ये बच्चों की शादी हो जाए तो फिर कर लेंगे, बच्चे बड़े हो जाएं तो फिर कर लेंगे, बस ये मेरी जॉब ज़रा सही हो जाए तो फिर कर लेंगे, घर के हालात ठीक हो जाएं तो फिर कर लेंगे। ये तो कभी भी आपको मौका नहीं मिलेगा। ये आप सल्लल्लाहु अलैहि वसल्लम ने, आपके नबी ने आपको तलकीन की है, नसीहत की है। मेरी नसीहत नहीं है आपको कि इंतज़ार ना करो, ये मेरी नसीहत नहीं है, मेरी कहाँ इतनी अकल। ये आपके नबी फरमा के गए हैं कि मत इंतज़ार करो, उनकी तो बात सुन लो, उनकी तो बात मान लो कि जो कह के गए हैं, पोस्टपोन ना करो, डिले ना करो, आगे ना करो, मत कहो मैं अच्छा कर लूंगी, आज कर लो, आज जो मौका आया शायद कल कभी ना आए। फिर अपनी सेहत के औकात को अपनी बीमारी के लिए, अपनी सेहत के औकात में कुछ बना लो अपनी बीमारी के दिनों के लिए। कल को क्या पता मेरा क्या टेस्ट रिजल्ट आ जाए। आजकल तो हम सब इस बात का बड़े अच्छी तरह समझ सकते हैं, आज कोई किसी ने कोई टेस्ट कराया, कल को पता चला अच्छा अल्लाह माफ़ करे ये निकल आया ये कोई चीज़। वो जो बीमारी के दिन है अब इंसान पछताता है, हाय कितनी अच्छी मेरी सेहत होती थी, फजर पे उठ जाया करती थी, तहज्जुद के लिए उठ कर जाती थी, ये काम कर लेती थी, वो काम कर लेती थी, रोज़ा रख पाती थी, अब तो हो ही नहीं सकता। तो सेहत के औकात में अपनी बीमारी के लिए कुछ बना लो। किसको पता है कि हमने सेहतमंद रहना है, किसी को पता है? हम सब एक ऐसे किनारे पे खड़े हुए कि अगला कदम क्या है कुछ पता नहीं। घर घर में बीमारियों की दास्तानें सुनाई दे रही हैं, इधर से खबर आती है फलां ऐसे उसको ये बीमारी होगी, उधर से खबर आती है उसका ये टेस्ट आ गया, उसको इधर से खबर आती है। तो क्या आपको पता है कि आज सेहत है तो कल पता नहीं क्या हालात हो। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, और अपनी जिंदगी में मौत के लिए सामान पकड़ लो, ये ना हो के बाद में पछताना पड़े। इस जिंदगी को गनीमत जानो, ये जिंदगी इतनी कीमती है, इतनी कीमती है, इसकी कदर जाने। ये ऐसी है चीज कि इससे, ये इतनी बड़ी नेमत है क्योंकि इससे आप कमाई कर सकते हैं अपनी आखरत के लिए, इससे आप जन्नत कमा सकते हैं। इस जिंदगी में अमल कर लो, क्योंकि देखिए एक बात से ये सारी मेरी बात की आपको समझ आ जाएगी। हजरत अली ने फरमाया, क़यामत में अगर दुनिया और जो कुछ दुनिया में है सब मोमिन को मिल जाए, आपको सोना चांदी हीरे जवाहरात जितना कुछ दुनिया में है ना सब कुछ आपको क़यामत के दिन दे दिया जाए, तो वो आप तो उसके इन आदमी के एक गुनाह को भी वो दूर नहीं कर सकता। इतना सोना चांदी और इतने खजाने भी आपको मिल जाए तो आपका एक गुनाह भी उससे माफ़ नहीं हो सकता, एक गुना भी। और दुनिया की एक घड़ी की उम्र, एक घड़ी अगर दुनिया में इंसान को ऐसी मिल जाए कि उसमें मोमिन जो है नादम हो जाए, शर्मिंदा हो जाए, तौबा कर ले, तो उसके गुनाहों के, बरसों के गुनाहों को वो मिटा देगी, एक घड़ी की तौबा। हाँ, और वहां पे क्या है, पूरी दुनिया भी मिल जाएगी, तो एक गुना भी नहीं मिट सकता, और यहाँ पे एक घड़ी में बरसों के गुनाह मिट गए आपके। सोचें ये कितनी कीमती है, और इसको हम गंवा रहे हैं, इसकी बेस पे, जिसकी बेस पे हमने हमेशा की वो जिंदगी गुजारनी है, हम इसको कैसे गुजार रहे हैं। हर एक का जाना जो दुनिया से जाता है वो हमें ये मैसेज दे के जाता है कि इसके बाद तुम्हारी बारी, किसने कि इसके बाद तुम्हारी बारी है, जो दुनिया से जाता है वो हम सब के लिए एक मैसेज छोड़ गया, इसके बाद हम में से किसकी बारी है वो कोई पता नहीं है। तो देखें, जब इंसान माँ के पेट में होता है ना, उस वक्त ही उसका वक्त मुअय्यन कर दिया जाता है कि इसकी मौत कहाँ पे होगी, किस दिन होगी। ये आके दुनिया में फैसले नहीं हो रहे, ये माँ के पेट में फैसले हो जाते हैं। और वहां पे इंसान को पता लिख दिया जाता है। अब दुनिया में जब वो आता है तो वो उतनी जिंदगी गुजारता है, लेकिन हम इंसान सोचता ना शायद आगे मौत डिले हो जाए, शायद बुढ़ापे में आ जाए, वो तो लिख दी गई है, उसका वक्त मुअय्यन हो चुका है। फिर भी इंसान इस ज़िंदगी को प्रेशियस नहीं समझता, इसकी कदर कीमत नहीं जानता। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया दो चीज़ें तो ऐसी हैं जिनकी कोई लोग कदर नहीं करते, सबसे ज़्यादा नाकदरी की जाती है, एक सेहत की और एक फरागत की। सेहत के दिन होते हैं, इंसान सेहत की कदर नहीं करता, जब तक बीमार नहीं पड़ जाता ना उसको कदर नहीं आती। और फरागत भी हर वक्त इंसान ये कहता है मैं तो बहुत बिजी हूँ, मैं तो बहुत बिजी हूँ, मैं तो बहुत बिजी हूँ। अच्छा, फिर उसके बाद कोई और मसरूफियत आ जाती है, तो फिर आप तो पहले कहते थे कि आप बहुत बिजी हैं, तो अब इस मसरूफियत के लिए आपने कैसे वक्त निकाला? कोई बच्चा हो गया, किसी की जॉब हो गई, उसके लिए कैसे वक्त निकाला? फिर उससे भी बड़ी कोई मसरूफियत आ जाती है, कोई बीमारी, घर में कोई बीमार हो जाता है, कोई ऐसा होता है, वो उससे भी बड़ी मसरूफियत आ गई, तो अब कहाँ से वक्त निकला? तो फरागत को गनीमत जानो, ये कभी दोबारा नहीं मिल सकती। ये फरागत, ये ज़िंदगी है ना, ये दोबारा नहीं मिलेगी। तो मौत आते ही इंसान के आमाल, आपको पता है कि बंद हो जाता है आमाल नामा, मुनक़ते हो जाता है। तौबा का दरवाज़ा बहुत बड़ा है, बहुत खुला है, लेकिन जूँ ही इंसान को मौत का फरिश्ता नज़र आता है, ये तौबा के दरवाज़े क्लोज़ हो जाते हैं। अब तौबा नहीं कबूल, अब तौबा जितनी भी करो मौत के फरिश्ते को देख के, अभी इस वक्त हम कहें अस्तग़फिरुल्लाह तो अल्लाह कबूल कर सकता है। कितना प्यारा हमारे पास चांस है, अभी मैं कहूँ सुभान अल्लाह, अभी मैं कहूँ अल्हम्दुलिल्लाह तो मेरा मीज़ान भर सकता है। और वहाँ जाके कितने भी कहें, देखें सलाम का जवाब दें अगर, या जो मुर्दे हैं, या वो कुछ भी और अल्लाह से दुआएं करें, या कुछ है, कुछ भी नहीं कबूल होना। मर्द मोमिन जो सूरह यासीन में जिसका जिक्र है, कहता है अल्लाह ताला मुझे वापस भेज दे कि मैं जाके उनको बता सकूँ वापस आया। हाँ, कितना बड़ा उसका मकाम और रुतबा है जिसका जिक्र कुरान में आ गया। अल्लाह ने बता दिया लेकिन दुआ नहीं कबूल हुई, वापस नहीं आ सका, वहाँ पे कोई दुआ नहीं कबूल होगी। यहाँ पे हैं दुआएं कबूल होने का वक्त, यहाँ पे हैं नेकियाँ समेटने का वक्त, यहाँ पे है तौबा करने का वक्त, यहाँ पे अपने आमाल नामे भरने का वक्त। उसके बाद आगे चले गए, इस सरहद को पार कर लिया, तो उसके बाद क्लोज डोर, क्लोज, अब कुछ नहीं मिलेगा आपको। लेकिन उतने ही ज़्यादा हम गाफिल हैं, हम सोचते हैं हमारे पीछे वाले अमल कर लेंगे हमारे लिए। जब आपको अपने लिए अमल करने का वक्त ना मिला तो आपके पीछे वाले आपके लिए क्या अमल करेंगे? बड़ा ही बेवकूफ़ है जो ये सोचे कि मुझे तो अपने लिए टाइम नहीं मिला लेकिन मैं अपने पीछे छोड़ जाती हूँ, इनके पर जिम्मेदारी, वो आपसे ज़्यादा बिजी हैं। हार आने वाला वक्त और ज्यादा लोग मसरूफ होते जा रहे हैं।
एक और भी बात है कि जो चले गए हैं, हम पीछे रह गए थे तो हमने उनके लिए कितना किया,
बिल्कुल
बस टाइम ही नहीं है, तो पीछे वालों के
बिल्कुल
ऊपर कैसे डिपेंड कर ले?
बिल्कुल सही कह रही हैं कि जब हम कितना अपने वालदैन के लिए, इवन उनके लिए बहुत उनको मिस करते हैं, कुछ करते हैं, लेकिन कितनी दफा दिन में आप उनके लिए मगफिरत की दुआ ही मांग लेते हैं, और तो और चीजों को छोड़े अपने फौत शुदगान के लिए, आगे हमारे कौन किसी को याद भी करेगा? दो दिन चार दिन लोग रोएंगे, फिर सब अपने अपने कामों में लग जाएंगे, चाहे आप उनके कितने ही करीबी रिश्तेदार हैं। और आप ये देखते हैं कि दुनिया की रीत यही है, इसलिए अपने लिए खुद बना के जाओ, अपनी तैयारी खुद करो, ऐसी तैयारी करो कि जब हम कब्र में जाएं तो कब्र हमारा इस्तकबाल करें। ऐसे बन जाओ कि कब्र बोले। आपको पता है जब हदीस में आता है कि जब मोमिन दफन किया जाता है तो कब्र कहती है वेलकम, खुश आमदेद, सुभान अल्लाह, कि कब्र हमें खुश आमदेद कहे और कहे कि मुझे, मेरे ऊपर चलने वाले लोगों में तुम सबसे ज़्यादा मुझे अजीज़ थे, तुम मुझे सबसे ज़्यादा प्यारे थे। ज़मीन पे आप चलते हैं ना, तो कब्र ये ज़मीन ही तो बननी है ना कब्र, तो ये बोलती है कि तुम मुझे सबसे ज़्यादा प्यारे थे, जो इतने लोग मेरे ऊपर चलते थे। आज जबकि बेबस करके तुझे मेरे हवाले कर दिया गया है तो तू मेरा हुस्ने सलूक देखेगा। अब फिर इस आदमी की कब्र हद्दे निगाह तक वसी कर दी जाती है और जन्नत की तरफ की खिड़की इसके लिए खोल दी जाती है। तिर्मिजी की रिवायत है, सुभान अल्लाह, कि हम अल्लाह ऐसे हमें बना दे कि कब्र भी हमें महबूब जाने और वो भी हमारा इस्तकबाल करे। अल्लाह हमें ऐसा बना दे। फिर मुनकर नकीर आते हैं तो तब भी جو ایمان والا ہوتا ہے اپنی تیاری کر کے گیا ہوتا ہے اللہ تعالیٰ اس کو ثابت قدمی عطا فرماتے ہیں. ورنہ یہ جو مرحلہ ہے یہ اتنا مشکل مرحلہ ہے جب منکر نکیر آتے ہیں. جیسے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی تھی نا کہ یا رسول اللہ میں تو بڑی کمزور عورت ہوں, تو قبر میں میرا کیا حال ہوگا؟ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ اہل ایمان کو کلمہ توحید کی برکت سے قبر میں سوالوں کے جوابات پہ ثابت قدمی عطا فرماتے ہیں. جس نے کلمے کے اوپر اپنی زندگی گزاری ہے نا, صرف کلمہ پڑھا نہیں ہے, اس پہ ثابت قدمی رکھی. سورہ ابراہیم میں اللہ تعالیٰ فرماتے ہیں نا یثبت اللہ الذین آمنوا بالقول الثابت فی الحیات الدنیا وفی الآخرہ, جو دنیا جو ایمان والے ہیں اللہ تعالیٰ ان کو ثابت قدمی دیتا ہے ایک ثابت قول سے بات سے, دنیا کی زندگی میں بھی ان کو مضبوط رکھتا ہے اور آخرت میں بھی ان کو مضبوط رکھے گا کہ وہ منکر نکیر کے سوالوں کے جوابات صحیح طور پہ دے سکیں گے. سبحان اللہ. تو حضرت عائشہ جب یہ پوچھ رہی ہیں ہم کتنے کمزور ہیں, جو ایک انجیکشن کو دیکھ کے ہی نا ہماری جان نکل جاتی ہے, تو کیا منکر نکیر جن کے سیاہ رنگ ہے اور نیلی آنکھیں جب وہ زمین کو پھاڑتے ہوئے آئیں گے تو اس وقت کون ہوگا جس کو ثابت قدمی مل سکے؟ جس کو اللہ ثابت رکھے گا وہی ثابت رہ سکے گا, اور کوئی نہیں رہ سکتا. تو آپ صلی اللہ علیہ وسلم نے اسی لیے میت کو جب دفن کیا تھا تو فارغ ہونے کے بعد فرمایا تھا اپنے بھائی کے لیے بخشش مانگو اور ثابت قدمی کی دعا مانگو, کیونکہ اس سے سوالات ہو رہے ہیں اور بہت سخت سوال ہوتے ہیں. اسی لیے آپ صلی اللہ علیہ وسلم نے فرمایا تم اس طرح قبروں میں آزمائے جاؤ گے, ایسا تمہارا امتحان ہوگا, ایسا ٹیسٹ ہوگا کہ جیسے فتنہ دجال ویسا امتحان تمہارا ہوگا قبروں کے اندر. تو آپ سوچیں کہ ایسی مخلوق کا انسان سامنا کرے گا جو جنہوں نے سوال پوچھنے ہیں, تو انسان کو کچھ یاد رہ سکتا ہے؟ ہماری تو تھر تھر ٹانگیں کانپنے لگتی ہیں, وہ ایئرپورٹ پہ ہی کھڑے ہو کے ذرا پاسپورٹ سے سب چیز ٹھیک ہوتی ہے, وہ کسٹم والوں کے سامنے جاتے ہیں تب تھر تھر کانپنے, ہائے ہائے بس جلدی سے نکل جائیں یہاں سے, کچھ پوچھ نہ لیں ہم سے. ہاں حالانکہ سب ٹھیک ہے, کوئی ایسے نہیں ہم نے کام کیا ہوتا, پھر بھی ہمارا یہ حال ہوتا ہے. کوئی ایگزام لینے لگے, ابھی امتحان ٹیسٹ کا نام ہی آیا تو لوگوں کے دل گھبرانے لگے. تو سوچو منکر نکیر کے سوال جواب کیسے دو گے, وہ کیسے دو گے, وہاں پہ کون ثابت قدمی دے گا؟ وہاں پہ اللہ تعالیٰ ہی دے گا جو اس دنیا میں اس قول پہ اس کلمے کی لاج لے کے چلا نا, اللہ تعالیٰ اس کو ثابت قدمی دے گا. تو کون سے خوش نصیب لوگ ہیں جو قبر کے عذاب سے محفوظ رہتے ہیں؟ اس ضمن میں سب سے پہلے تو جو شہید ہے نا وہ قبر کے عذاب سے محفوظ رہتا ہے, اور شہید میں تو وہ تو ہے ہی جو اللہ کے راستے میں لڑتا ہے. اس کے علاوہ پانچ لوگ ایسے ہیں جن کے بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ بھی قبر کے عذاب سے محفوظ رہتے ہیں, جن میں طاعون زدہ جو پلیگ سے جو لوگ مر جائے, پیٹ کی بیماری سے. اب جیسے پیٹ کا اللہ معاف کرے, کسی کو کینسر ہے, کوئی ایسی چیز ہے, یہ پیٹ کی بیماری, وہ بھی شہید ہے. اسی طرح جو غرق ہو کے مرنے والا, ڈوب کے مرنے والا, وہ بھی شہید ہے. دب کے مرنے والا وہ بھی شہید ہے, اور اللہ کے راستے میں جو لڑتا ہے وہ تو ہے ہی. اس کے علاوہ اور احادیث سے پتہ چلتا ہے ڈلیوری کے دوران کوئی عورت فوت ہو جاتی ہے تو وہ بھی شہید ہے, آگ میں کوئی جل کے مر جائے وہ بھی شہید ہے, پسلی کی بیماری ہے نمونیا وغیرہ جیسے ہوتا ہے پسلی کی بیماری, اس سے بھی جو فوت ہو جائے وہ بھی شہید ہے. ایک اور حدیث میں آتا ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا اپنے مال کی حفاظت میں مرنے والا, جیسے کوئی چور ڈاکو آ جائے, کوئی بندہ اپنے آپ کو ڈیفینڈ کر رہا ہے اور اس نے گولی مار دی, تو یہ شہید ہے. پھر اسی طرح بال بچوں کی حفاظت میں مرنے والا, اپنے بچوں کی حفاظت کر رہا تھا, بیوی کی حفاظت کر رہا تھا تو اس میں کسی نے مار دیا, وہ بھی شہید ہے. اپنی جان بچاتے ہوئے کوئی اگر مر گیا, ڈیفینڈ کر رہا ہے اپنے آپ کو, کسی نے حملہ کیا وہ مر گیا, تو وہ بھی شہید ہے. اپنے دین کی حفاظت میں جان دینے والا وہ بھی شہید ہے. ظلم کے خلاف جو جد و جہد کرنے والا ہے, ظلم کے خلاف کوئی آواز اٹھائے کہ نہیں یہ ظلم ہو رہا ہے اور کسی نے مار دیا, وہ بھی شہید ہے. اسی طرح ایک اور شہید کے علاوہ کون ہے جو عذاب قبر سے محفوظ رہے گا؟ جو جمعے کے دن یا رات وفات پائے, کہ حدیث میں آتا ہے جو مسلمان جمعے کے دن یا جمعے کی رات وفات پائے اللہ تعالیٰ اسے فتنہ قبر سے محفوظ رکھتے ہیں. سبحان اللہ. اسی طرح مسجد میں نماز پڑھنا, قرآن کی تلاوت کرنا, صدقہ و خیرات کرنا, دیکھیں ٹھیک ہے ہم شہادت کا درجہ, شہادت کا مقام اللہ کو بہتر معلوم ہے کہ کس حالت میں ہمیں موت آتی ہے, اللہ کو بہتر معلوم ہے ہمارے لیے کون سا دن اس نے چوز کیا. لیکن دیکھیں یہ چیز ہم سب کر سکتے ہیں کہ جو حدیث میں یہ بات ہے تلاوت قرآن, صدقہ, مسجد کی نماز, کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا آدمی جب قبر میں دفن کیا جاتا ہے اور فرشتہ میت کے سر کی طرف سے آتا ہے تو عذاب دینے کے لیے جب وہ پہنچتا ہے تو تلاوت قرآن اس کو دور کر دیتی ہے. कुरान खड़ा हो जाता है वहाँ पे कि नहीं यहाँ से नहीं आओ, फिर सामने से आता है तो सदका व खैरात खड़ा हो जाता है, फिर जब पाँव की तरफ से आता है तो ये पैर मस्जिद की तरफ चल के गए थे ना, चाहे गाड़ी में जाए आप लेकिन मस्जिद की तरफ गए हैं ना, तो ये मस्जिद की तरफ जाना उसको अजाब कब्र को दूर कर देता है। सुभान अल्लाह। इसी तरह सूरह मुल्क की तिलावत, हर रात सूरह मुल्क की तिलावत करना ये अजाब कब्र से महफूज रखता है इंसान को। और इसमें यह है कि सूरह मुल्क को समझें कि उसमें क्या है, सिर्फ ये नहीं कि अंधे बहरे गुओं की तरह उसके ऊपर गिर पड़े कि क्या लिखा हुआ कोई पता नहीं। इसी तरह जो शहादत की दुआ करे तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि खलूस दिल से जो दुआ करता है चाहे उसको बिस्तर पर भी मौत आए तो वो भी ऐसे ही है जैसे शहीद है। और फिर जो और इस्लाम के अरकान है तो वो उसके बारे में भी हदीस आती है कि कब्र में जब अजाब का फरिश्ता आता है सर की तरफ से तो नमाज कहती है कि इधर से नहीं तुम आ सकते, नमाज खड़ी हो जाती है। इसी तरह किसी और तरफ से आता है तो वहाँ पे ज़कात खड़ी हो जाती है। इसी तरह एक तरफ रोज़ा खड़ा हो जाता है, एक तरफ ज़कात खड़ी हो जाती है, सदका व खैरात खड़ा हो जाता है, सिला रहमी खड़ी हो जाती है, जो लोगों के साथ उसने एहसान किया था ये नेकियाँ खड़ी हो जाती हैं। यानी देख लो अब वहाँ पर क्या है, नेकियाँ ही आपकी हैं जो कब्र में भी काम आ रही हैं, आमाले साले ही हैं जो कब्र में भी काम आ रहे हैं। लोग मरने वाले के बाद जब वो चला जाता है दुनिया से तो तब कुरान क्यों पढ़ते हैं, क्यों पढ़ते हैं, उनको पता है कि अब ये कुरान ही इसके काम आना है वहाँ पे, है ना, कहीं बैक ऑफ माइंड ये बात है हमारे, है ना। चाहे हम कितना ही इनकार करते रहें अभी के नहीं टाइम नहीं फलाने, हमें पता है हमारे दिलों के अंदर है ये बात, अब हम उसको दबाते रहें कि काम वहाँ पे कुरान नहीं आना है। जब ये आप कुरान ही पढ़ पढ़ के भेजते हैं, कुरान ही पढ़ पढ़ के भेजते हैं कि वहाँ पे क्या काम आएगा कुरान, तो उसके साथ भेजते ना, अब पीछे से तो बंद हो गया दरवाज़ा, अब क्या भेजोगे, कौन लेके जाएगा, किसने कहा कि पहुँच जाएगा। देखें जिसने पहुँचाना है अल्लाह ताला ये ना जो उसको अजर देगा, तो वो अल्लाह ताला ने तो कुरान में नहीं बताया, आप सल्लल्लाहु अलैहि वसल्लम ने तो नहीं बताया, तो मेरे और आपके कहने से तो नहीं पहुंच जाएगा ना खुद ब खुद, इससे ये साफ पता चलता है। लेकिन कि हम कुरान पढ़ते हैं इसी वजह से पढ़ते हैं कि हमें पता है कि अब काम आने वाली चीज उसको और कोई नहीं है सिवाय इस अल्लाह के कलाम के, इसीलिए हर जगह कुरान खुल जाते हैं। तो इसी तरह अजाब कब्र से पनाह की जो दुआ है वो भी मांगनी चाहिए। आप सल्लल्लाहु अलैहि वसल्लम सहाबा कराम को जैसे कुरान हिफ्ज करना बताते थे, जैसे कुरान सिखाते थे, इस तरह आप सल्लल्लाहु अलैहि वसल्लम लोगों को अजाब कब्र से पनाह की दुआ सिखाया करते थे कि ये दुआएं ये अपने लिए मांगो। हर नमाज में आप सल्लल्लाहु अलैहि वसल्लम अपने लिए खुद भी अजाब कब्र से पनाह की दुआ मांगा करते थे। इससे अंदाज़ा कीजिए कि ये दुआ कितनी ज़्यादा ज़रूरी है कि हम नमाज में सलाम फेरने से पहले ये दुआ मांगे और इसको याद करें अपने लिए। और हाँ एक और बात कि जब इन कब्र में इंसान को रखा जाता है और मुनकर नकीर सवाल जवाब करने आते हैं तो जो नमाजी था ना जो अपनी नमाजों की पाबंदी करता है तो उसको दिखाया जाता है कि सूरज ग़ुरूब होने वाला है, तो वो उस वक्त भी सुभान अल्लाह, देखो जैसे इंसान को होता ना कि हाँ ये टाइम हो रहा है नमाज का टाइम जा रहा है, तो वो उस वक्त भी कहता है ओ मैंने असर की नमाज़ पढ़नी है अपनी, मेरा टाइम जा रहा है, तो वो फरिश्ते कहते नहीं तुम नमाज दुनिया में पढ़ते थे, हम जानते तुम नमाजी थे दुनिया में, तुम दुनिया में भी नमाज़ पढ़ा करते थे, लेकिन अभी तुम हमारे सवालों के जवाब दो। सुभान अल्लाह। और फिर जब वो उनके सवालों के जवाब दे देता है तो फिर उसके लिए जन्नत की खिड़की खोल दी जाती है और फरिश्ते उसको कहते हैं इसी अकीदे पे तुम हमेशा ज़िंदा रहे और इसी पे मरे और इंशाल्लाह इसी पे तुम क़यामत के दिन उठोगे। सुभान अल्लाह कि इसी पे तुम उठोगे, क्योंकि अब तुमने सारे सवालों के जवाब दे दिए हैं ना, तो तुम इसी पे ज़िंदा थे, इसी पे मौत आई, इसी पे उठोगे। और वो उसको ऐसे सुला देते हैं जैसे कोई दुल्हन सो रही हो, ऐसे उसको सुला देते हैं और उसकी रूह जो है, ये मोमिन की रूह के बारे में हदीस में आता है कि उसकी रूह को फिर जन्नत में परिंदों की तरह, वो परिंदों के जैसे कल्ब हैं उनके अंदर वो चरती चुगती फिरती है वहाँ पे उसकी रूह। इसीलिए जिस बंदे ने, एक हदीस में आता है, अभी मेरे सामने नहीं है वो हदीस, मुझे याद आ गई, उसका मफहूम मैं आपको बयान कर देती हूँ कि जिस बंदे ने दुनिया में नेक अमाल किए हों اپنی تیاری کی اور گیا ہو اس تیاری کے ساتھ, وہ کب بھی دنیا میں واپس نہیں آنا چاہتا, کبھی واپس نہیں آنا چاہتا. واپس تو وہ آنا چاہتا ہے نا جس نے کچھ کیا نہ ہو. وہاں پہ اس کا مقام اتنا پیارا ہوتا ہے کہ وہ کہتا ہے میں نے نہیں جانا دنیا میں واپس, دنیا تو اس کے لیے قید خانہ ہے. اللہ ہمیں ایسا بنا دے, ہم ایسا بنا دے کہ ہم واقعی اپنی آخرت کو آباد کرنے والے ہوں, یہ نہ ہو کہ ہماری دنیا آباد ہو. میں نے آپ کو وہ واقعہ بھی اس دن بتایا تھا کہ جب خلیفہ نے پوچھا تھا ان تابعی سے کہ کیوں ہمیں موت سے ڈر لگتا ہے, تو انہوں نے فرمایا تھا اس لیے کہ تم نے اپنی دنیا آباد کی ہوئی اور اپنی آخرت ویران کی ہوئی. اگر تم اپنی دنیا کو ویران کرتے اور آخرت کو آباد کرتے تو تم کبھی نہ ڈرتے. پتا ہے کہ دنیا میں تو آباد کیا ہوا ہے, اس کو بڑا اچھا رکھا ہوا ہے, لیکن آخرت کے لیے تو میں نے کچھ کیا ہی نہیں ہوا, اس لیے اب ڈر لگتا ہے کہ جاؤں کیسے. تو جس نے بہت کچھ بھیجا ہوگا نا اس کا دل مطمئن ہوگا کہ میں نے وہاں آبادی کی ہوئی, یہاں پہ میرے لیے کیا رکھا. تو اور پھر اب میں آپ کو بتاتی ہوں تعزیت کی بات, کہ تعزیت انسان کیسے کرے اور تعزیت کیا چیز ہوتی ہے. جب انسان کسی کے لیے بھی کسی کو کنسول کرنے کے لیے جاتا ہے تو تعزیت یہی ہے کہ میت کے بھی جو متعلقین ہوتے ہیں ان کو صبر کی تلقین کرنا, ان کو تسلی دینا, ان کے غم کی شدت کو کم کرنے کی یا زیادہ کرنے کی کوشش کرنا. سب مانتے ہیں کم کرنے کی کوشش کرنا, پھر ہم کیوں زیادہ کرتے ہیں جا کے, سوری ٹو سے کہ ہم زیادہ کرتے ہیں. جب ہم کسی کے گھر جا رہے ہوتے ہیں تعزیت کرنے کے لیے تو کیا ہوتا ہے, گاڑی میں ہنستے کھیلتے آ رہے ہیں, ان کے گھر تک ہنستے کھیلتے پہنچیں گے, اندر بھی سلام دعا بڑا اچھی طریقے سے کریں گے, لیکن جو ہی اسے ملیں گے اتنا دھاڑے مار مار کے روئیں گے کہ جب تک وہ رو نہ پڑے ہمیں تسکین نہیں آتی. ایسا ہی ہوتا ہے. آپ اس چیز کو نوٹ کریے, میں نے ایک دفعہ نہیں بہت دفعہ یہ بات نوٹ کی ہے, یہ تسلی تشفی نہیں ہے. آپ کو پتہ ہے اگر آپ اپنے مسلمان بھائی کو تسلی دیتے ہیں اس کا بھی اجر ہے, اور اللہ تعالیٰ اس وقت تک جب مسلمان اپنے مسلمان بھائی کی مدد میں رہتا ہے اللہ تعالیٰ اس کی مدد فرماتا ہے. اور جب ایک حدیث میں آتا ہے جو کسی مسلمان بھائی کی مصیبت پر اس کی تعزیت کرتا ہے اور تسلی دیتا ہے تو اللہ تعالیٰ اس کے بدلے میں اسے قیامت کے دن عزت اور کرامت کا لباس پہنائیں گے. جب آپ تعزیت کے لیے جاتے ہیں یہ سوچ کے جائیں کہ یہ ایک ثواب کا کام ہے, اس لیے نہیں کہ اچھا میں جاؤں گی تو اگر نہ گئی تو پھر وہ کہیں گے کہ آئی نہیں. اور وہ بھی ہماری, جب میرے ہاں کوئی فوت ہوا تھا تو وہ آئی تھی تو اب مجھے بھی جانا ہے, عدلے کے بدلے کے لیے یا اپنی اٹینڈنس لگانے کے لیے. ہماری تو حاضریاں لگتی ہیں نا, ہم تو حاضری کے لیے جاتے ہیں, یہ حاضری لگ جائے میری. لیکن اگر اس نیت کے ساتھ جاؤ گے کہ میں نے اگر اس کو تسلی دی تو اللہ تعالیٰ قیامت کے دن مجھے عزت کا لباس پہنائیں گے, کتنی بڑی بات ہے. لیکن اگر آپ کی تسلی الٹا کیا بن جائے دوسرے کے لیے, اذیت اور تکلیف, اور آپ اب اس کو رلانے کی کوشش میں لگے ہوئے ہیں, مجھے بتائیں کہ یہ کیا. ہم کہتے ہیں اصل میں کیا ہوتا ہے کہ ہمیں اپنا غم یاد آ جاتا ہے. ارے تو آپ کا غم اگر یاد آیا نا تو آپ باہر اپنا غم پہ رو لیں, لیکن جب اس کے پاس آئیں تو آپ آج اس کو تسلی دینے کے لیے آئے ہیں, نہ کہ اس سے آپ تسلی مانگ رہے ہیں کہ اب تو مجھے چپ کرا. کس لیے آئے ہیں؟ اس کو آج تسلی دینے کے لیے آئے ہیں نا. تو آج ہمارا کیا کام ہونا چاہیے کہ ہم پہلے تو نمبر ون چیز اس میں کیا ہے, بی پریپیئرڈ, گھر سے اپنے ذہن کو تیار کر کے پلیز آئیں کہ میں نے وہاں پہ کیا بات کرنی ہے. جب ہم آ کے یہ کہتے ہیں بڑا افسوس ہوا, تو یہ تو تعزیت کے ایک سمجھ لیں کہ فرض کی ادائیگی کے رسمی سے ہمارے جملے, بہت افسوس ہوا, فون بھی کیا, بہت افسوس ہوا, افسوس ہی ہوا ظاہر ہے, اسی لیے آپ آئے ہیں. اسے کیا اس کو ملا, کیا حاصل ہوا؟ ایسی کوئی بات کریں, سوچیں پہلے میں کیا ایسی بات کروں کہ جس سے اس کو تسلی ہو. دیکھیں یہ آپ کا جو سوچنا ہے یہی اسی وجہ سے تو آپ کو وہاں پہ عزت کا لباس ملے گا نا, کہ آپ کی وجہ سے آپ کے مسلمان بھائی کو تسلی مل گئی. دکھ میں اضافہ نہیں کرنا کسی کے, ہم نے اس کو تسلی دینی ہے. تو اب آپ چاہے آپ دیکھیں کچھ آیتیں قرآنی آپ کو سب کو یاد ہی ہوں گی, جیسے کلو من علیہ فان, سب کو فنا ہو جانا ہے. اس سے اس کو کیا تسلی ہوگی کہ صرف میں نے ہی نہیں سب نے ہی ہم نے فنا ہو جانا ہے. اور یہاں آپ کو اگر یہ چلو یہ نہیں آتی, انا للہ تو سب کو آتا ہے نا, انا للہ ہم اللہ ہی کے ہیں, ہم نے سب نے اس کی طرف رجوع کرنا ہے, سب نے اس کی طرف لوٹ جانا ہے, کلو نفس ذائقۃ الموت, یہ آپ کو آتی اگر ہے, یہ آپ اس کو کہیں کہ دیکھو سب کو موت آ جانی ہے, ہم نے بھی وہیں لوٹ کے جانا ہے جہاں پہ آج وہ چلے گئے. تو اس طرح سے ہم اس کو صبر کی تلقین کریں کہ کچھ ایسے الفاظ بولیں جس سے اس کو صبر آئے. اسی طرح آپ صلی اللہ علیہ وسلم نے فرمایا, دیکھیں آپ جیسے یہ حدیث آپ یاد کر سکتے ہیں اپنے الفاظ میں, نہیں تو بتا دیں کسی کو, کہ جتنی سخت آزمائش ہوتی ہے, جتنی سخت مصیبت ہوتی ہے, اتنا ہی بڑا اس کا اجر ہوتا ہے, اس کا صلہ ہوتا ہے. تو اللہ تعالیٰ جب کسی سے محبت کرتے ہیں تو ان کو آزمائش میں مبتلا کر لیتے ہیں تاکہ یہ نکھر آئے. ٹیسٹ کس لیے ہوتا ہے؟ تاکہ آپ پروموٹ ہو جائیں نا. فرسٹ گریڈ کا ٹیسٹ کس لیے ہوا؟ سیکنڈ گریڈ میں آپ چلے گئے. سیکنڈ گریڈ میں کس لیے آپ ٹیسٹ لیتے ہی کس سے ہیں؟ جس کو آپ کو پتہ ہوتا ہے کہ اس میں کچھ ہے. ایسے ہی تو نہیں, جس نے کچھ پڑھا ہی نہیں, کچھ نہیں کیا, جس کو کچھ آتا نہیں اس کا تو نہیں ٹیسٹ لیتے. ٹیسٹ ہوتا ہی پروموشن کے لیے, اور ہم ٹیسٹ دیتے گئے اسکول میں تو پروموٹ ہو کے کہاں سے کہاں پھر ماسٹرز کیا, پھر کہاں تک کہاں پہنچے, کیونکہ ٹیسٹ دیتے گئے نا. اگر آپ پہلے دن ہی سوچ لیتے میں نے نہیں ٹیسٹ دینا, ٹیسٹ سے میں بڑا گھبراتی ہوں, مجھے اچھے نہیں لگتے ٹیسٹ, ٹیسٹ تو کسی کو نہیں اچھے لگتے, لیکن اس ٹیسٹ سے فائدہ کیا ہوا؟ آپ آگے بڑھتے گئے, ایک سے دوسری سیڑھی, دوسری سے تیسری, تیسری سے چوتھی, ایک ایک اسٹیپ اوپر جانے کا طریقہ کیا ہے؟ ٹیسٹ ہی تو ہے. تو اللہ تعالیٰ جو ٹیسٹ ہمارا لیتے ہیں اس سے ہمیں کیا ملتا ہے؟ اللہ کے ہاں ہمارے درجے اوپر ہوتے جاتے ہیں, اللہ کے ہم قریب ہوتے جاتے ہیں اگر اس ٹیسٹ میں پاس ہو جائیں. تو اللہ تعالیٰ جن کو, جن سے محبت کرتے ہیں, اپنے قریب کرنا چاہتے ہیں نا, ان کو آزما لیتے ہیں, اچھا پتہ چلے کہ یہ کتنا مضبوط ہے. اور جو اللہ کی پھر رضا میں راضی رہیں, اللہ تعالیٰ بھی ان سے راضی ہوتا ہے. پھر اس ٹیسٹ میں کیا ہوتا ہے؟ جو یہ کہے کہ میں اللہ کی رضا میں راضی ہوں, اللہ بھی اس سے خوش ہو جاتا ہے, اللہ بھی اس سے راضی ہو جاتا ہے. اور جو اس آزمائش میں اللہ تعالیٰ سے ناراض ہو, اللہ بھی ان سے ناراض ہو جاتا ہے. تو یہ ٹیسٹ اس طرح سے, یعنی پاس اور فیل کا آپ کا پتہ چل جاتا ہے نا. جس کا یاد رکھیں ایمان مضبوط ہوگا نا, جس کی بلڈنگ مضبوط ہوگی, اس کی بنیاد مضبوط ہوگی, جب اس کے اوپر ایسا کوئی ٹیسٹ آئے گا تو وہ ثابت قدم رہے گا. اور جس کی شیکی ہوگی تو جوں ہی ٹیسٹ آئے گا وہ دھڑام سے گر پڑے گا. اس تو عمارت مضبوط کب کرنی ہے؟ جب ٹیسٹ آ جائے یا اس سے پہلے؟ پہلے. جب آپ کی عمارت پہلے سے مضبوط ہے تو ٹیسٹ جب آیا تو آپ اس کو برداشت کر گئے. اور اگر عمارت آپ نے کبھی مضبوط کرنے کی کوشش ہی نہیں کی, ایمان آپ کا ہمیشہ ایسے ہی رہا, تو پھر جب ٹیسٹ آتا ہے نا تو پھر انسان دھڑام سے گر جاتا ہے. جو رہا سہا تھا وہ بھی گیا. آپ اللہ سے ناراض ہوئے تو اللہ آپ سے ناراض ہو گیا. اس لیے پہلے سے مضبوط کرنا ہے اپنے آپ کو کہ جب کوئی امتحان آئے, اور امتحان آئے گا, اللہ تعالیٰ آزماتا ہے. جب آپ نے کلمہ پڑھ لیا تو یاد رکھیں آزمائش ہوگی. یہ میری بات نہیں, یہ قرآن کہتا ہے کہ تم آزمائے جاؤ گے, لازمی آزمائش ہوگی. تم نے کیا سوچا تم کلمہ پڑھ کے ہی پار ہو جاؤ گے؟ نہیں, اللہ تعالیٰ ٹیسٹ کرے گا تمہیں. تم کتنے پانی میں ہو, میرے قابل بھی ہو, میری جنت کے قابل بھی ہو کہ نہیں؟ اور ہمارے اوپر کیا ٹیسٹس آتے ہیں؟ یہی ٹیسٹس ہیں ہمارے. موت ٹیسٹ ہے, بیماریاں ٹیسٹ ہیں, مالی پریشانیاں ٹیسٹ ہیں, اور اولاد میں کوئی پریشانی وہ ٹیسٹ ہے. یہ سب ہمارے ٹیسٹ ہی تو ہیں. وہ بھی ہمارا ٹیسٹ ہے کہ جب ہمارا کچھ دل چاہ رہا ہوتا ہے اور ہو کچھ اور جاتا ہے, وہ بھی ہمارا ٹیسٹ ہے. پتہ ہے یہ سب ہمارے ٹیسٹ ہیں. ہم آزمائے جا رہے ہیں, ہم اپنی اپنی جگہوں پہ آزمائے جا رہے ہیں. ہو سکتا ہے آپ کا ٹیسٹ مختلف ہو, میرا مختلف ہے, لیکن ٹیسٹ سب کا ہو رہا ہے. کسی کو اللہ عزت دے کے آزما لیتا ہے, کسی کو اللہ کوئی مقام دے کے آزما لیتا ہے. اب ٹھہرتا ہے کہ نہیں, یا ریاکاری کرنے لگتا ہے. کسی کو اللہ دے کے آزما لیتا ہے, کسی سے لے کے آزما لیتا ہے. سب یہ آزمائشیں ہیں. تو آزمائش آئے گی کیونکہ آپ نے کلمہ پڑھ لیا ہوا ہے الحمدللہ. اور کلمہ نہ پڑھا ہوتا تو پھر نہیں ہے, پھر تو وہ اس کا تو فیصلہ ہو چکا ہے ہی جہنمی. اب آپ کو پروف کرنا ہے کہ میں اللہ تیری جنت کے قابل ہوں, اور جو میں نے کلمہ پڑھا ہے میں واقعی ہی اس کے اوپر ثابت قدم ہوں. یہ میں نے آپ کو ابھی آیت سنائی ہے نا, کہ جو ثابت قدم رہے اس کو اللہ تعالیٰ پھر قبر میں بھی ثابت قدم رکھتا ہے اور دنیا میں. اس کلمے کی کوئی ثابت قدمی چاہیے, جب آپ نے یہ کلمہ پڑھ لیا ہے کہ کوئی الہ نہیں سوائے اللہ کے, تو اس کے اوپر جم کے دکھائیں پھر. کوئی مصیبت آئے, کوئی پریشانی آئے, کوئی دکھ آئے, کوئی غم آئے, اس میں اللہ کی رضا پہ راضی رہنا. وہ میرا الہ ہے, میں اس کی غلام ہوں, اس کا جو دل چاہے میرے ساتھ کرے, میں تو کوئی شکایت نہیں کر سکتی, میں تو اللہ جھکی ہوئی ہوں. پھر بھی بس اللہ تعالیٰ میں نے تجھے مان لیا, تجھ پہ میرا تجھ پہ ایمان ہے, اور میں نے غلامی کا جب دعویٰ کیا ہے کہ ایاک نعبد و ایاک نستعین, اب میرے رب تیری مرضی, جو تیرا فیصلہ اسی پہ میں راضی. اسی لیے تو پھر ہوگا نا کہ جب انسان مرنے لگے گا اور جب قیامت کے دن کھڑا کیا جائے گا, موت کے وقت بھی, قبر میں بھی, قیامت کے وقت بھی, کیا پھر اس کے لیے اعلان ہوگا جو مطمئن رہتا ہے اور اللہ کی رضا میں راضی رہتا ہے, یا ایتھا النفس المطمئنہ ارجعی الی ربک راضیۃ مرضیۃ. چل اپنے رب کی طرف, تو اس سے راضی رہا نا دنیا میں. جب کوئی آزمائش آتی تھی تو تم راضی رہتے تھے, تم کوئی شکایت نہیں کرتے تھے, یہ میرے ساتھ کیا ہو گیا, یہ کیوں ہو گیا, کسی اور کے ساتھ تو نہیں ہوا, میرے ساتھ کیوں ہوا, ان کے ساتھ تو نہیں ہوتا, لوگ اور بھی تو یہ کرتے ہیں, ان کو تو نہیں کچھ ہوتا, ہمیں کیوں ایسے. جب جب میں نے آزمائش بھیجی تو ہمیشہ مجھ سے راضی رہے, تو را دیا تم مر دیا, اللہ بھی تم سے راضی. تو ارجی لا ربی کی, چل اپنے رب کی طرف, فادخلی فی عبادی وادخلی جنتی, میرے بندوں میں شامل ہو جا. جب موت کے وقت یہ کسی کے لیے اعلان ہو جائے تو اس کے لیے کتنی بڑی خوش نصیبی ہے کہ تم ساری زندگی مجھ سے راضی رہی. میں نے کوئی پریشانی بھیجی, کوئی دکھ بھیجا, کوئی تمہاری مرضی کے خلاف کام ہوئے, تم ہمیشہ مجھ سے راضی رہی, تم نے نہیں کبھی کوئی شکایت کی کہ اللہ کیوں, کیسے, ایسے کیوں ہو گیا, ہمارے ساتھ ہی کیوں ہوا, تم کبھی نہیں یہ بولی. تو ہمیشہ مجھ سے راضی رہی, تو آج میں تم سے راضی ہوں, آ جاؤ میرے بندوں میں, اب شامل ہو جاؤ, چلو میری جنت میں. یہ موت کے وقت خوشخبری آ گئی, یہ قبر میں, یہ حشر میں خوشخبری آ گئی, چل اب جنت کی طرف. یہ ان کو ملے گی جو اللہ سے دنیا میں راضی رہے, جو ہر آزمائش میں یہ کہتے رہے. کوئی ٹیسٹ آیا ان کی زبانوں پہ کوئی شکوہ نہیں آیا, کوئی شکایت نہیں آئی, وہ ہمارا ہی کیوں چلا گیا, ہمارے ساتھ ہی ایسا کیوں ہوا, ہمارے ساتھ اللہ نے یہ کیوں کیا, ان کو کوئی گلا نہیں, وہ راضی ہیں, راضی راضی برضا. دیکھیں آپ صلی اللہ علیہ وسلم کی ایک بیٹی نے آپ صلی اللہ علیہ وسلم کو پیغام بھیجا کہ میرا بچہ جو ہے نا نزع کی حالت میں ہے, تو آپ آ جائیں. تو آپ صلی اللہ علیہ وسلم نے اس کو کیا پیغام لکھا, سلام کے ساتھ, سبحان اللہ. یہ وہ الفاظ ہیں کہ میں چاہتی ہوں کہ آپ لوگ بھی یہ ان کو یا تو یاد کر لیں, یا آپ اپنے الفاظ میں ان کو بول دیا کریں. آپ صلی اللہ علیہ وسلم نے لکھا, اللہ تعالیٰ جو بھی لیتا ہے اور جو بھی دیتا ہے وہ اسی کا ہے, اور ہر چیز کا ایک وقت مقرر ہے, لہٰذا صبر کرو اور اجر کو طلب کرو, اجر کی طلب کرو. تو جو اللہ دیتا ہے یا لیتا ہے اسی کا تو ہے, یہ کس کی امانت ہے؟ ہماری اولاد اللہ کی, ہمارے شوہر اللہ کی امانت, ہمارا گھر بار اللہ کی امانت, اسی نے دیا ہے نا. تو جس نے دیا ہو وہ اگر لے لے کوئی چیز تو انسان تو نہیں شکایت کر سکتا, جو مالک ہے وہ جو مرضی کرے. لیکن ہم دنیا میں ان کو مانتے سمجھ کے کیوں نہیں رہتے؟ ہم جب ایک دوسرے سے توڑتے ہیں, ایک دوسرے کے ساتھ گلے شکوے دشمنیاں, یا ایک دوسرے سے شکایتیں, تو پھر کیا ہے, ہم نے امانت تو نہیں سمجھا. جب کوئی چلا جاتا ہے تو پھر اس کے بعد ہمیں دکھ ہوتا ہے, اور پھر ہم اس وقت کو یاد کرتے ہیں کہ کاش ہم نے اس وقت میں اس کے ساتھ اچھی طرح رہے ہوتے. تو زندگی میں لوگوں کی قدر کرنا سیکھیں, یہ امانتیں ہیں ہمارے پاس, ہر ایک رشتہ ایک امانت ہے. اسی طرح تعزیت کے لیے اور بھی الفاظ ہیں جو مسنون ہیں, کہ اللہ تعالیٰ تمہیں اجر عظیم دے, اور بہت اچھی اللہ تعالیٰ آپ کو تسلی دے, اور آپ کی میت کو بخش دے. دیکھیے دو باتیں یاد رکھیں, ایک آپ نے دعا اس کے لیے کرنی ہے اور ایک اس کی میت کے لیے کرنی ہے, ٹھیک ہے؟ تو اس کے لیے کیا دعا کریں گے؟ اللہ تعالیٰ آپ کو صبر دے, اللہ تعالیٰ آپ کو اجر دے, اور اللہ آپ کو اچھی تسلی دے. اللہ ہی تسلی دے سکتا ہے نا, دل کس کے ہاتھ میں ہے؟ اللہ کے ہاتھ میں. وہ چاہے گا ہماری باتوں سے تھوڑی کسی کو تسلی آ جانی, اللہ آپ کو تسلی دے اور اللہ آپ کی میت کو بخش دے. جب آپ نے یہ کہا, مجھے بڑا افسوس ہوا آپ کے اس کے اوپر, اور آپ نے یہ الفاظ کہے, کون سے الفاظ زیادہ اچھے ہیں؟ یہ الفاظ جس میں آپ نے دعا دے دی اس کو بھی اور اس کی میت کو. اور جو آپ نے کہا مجھے بڑا افسوس ہوا, تو اس سے تو اس کو کچھ بھی نہیں ملا. یہ بھی دیکھنے میں آتا ہے کہ بس جا کے گلے مل لیتے ہیں, کچھ بھی نہیں بولتے, بس پھر بیٹھے رہتے ہیں, بیٹھے رہتے ہیں, بیٹھے رہتے ہیں, اور اس کی شکل دیکھتے رہتے ہیں کہ اب یہ کیا کرتا ہے, اب یہ کیا کر رہا ہے. اچھا اب یہاں پہ اگر میں بیٹھی ہوئی ہوں اور وہ وہاں بیٹھی ہیں, تو اب سارا دن سے میں بیٹھی یہی دیکھتی رہوں کہ جو آ رہا ہے وہ ان کے ساتھ مل رہا ہے, اچھا اب یہ کیا کر رہی ہیں, اچھا بس ٹک ٹکی باندھے ان کی طرف دیکھتے جانا. پھر اس کے بعد دو دن باتیں ادھر کر لیں, پھر اچھا کوئی آیا, اچھا پھر کیا ہوا, یہ کوئی تماشا ہے؟ لیکن ہم نے تماشا ہی بنایا ہوا, ہم نے تماشا ہی بنایا ہوا. یہ ہماری تعزیت اور یہ ہماری تسلی, اور اس پہ آپ ایکسپیکٹ کرتے ہیں کہ اجر ملے گا, اس پہ اجر ملے گا. ایک کوئی بندہ جو لے مین بیٹھا ہوا بھی کوئی تیسرا تھرڈ پرسن دیکھے گا نا, تو وہ بھی کہے گا کہ یہ یہ کیا ہو رہا ہے. میں کہیں گئی تھی اور ان کے ہاں ان کے جوان بیٹے کی موت ہو چکی تھی اور کچھ دن بھی گزر گئے تھے. تو اس کے بعد میں نے دیکھا کہ جب ہم ان کے گھر گئے تو پورا کمرہ بھرا ہوا تھا لوگوں سے اور سب خاموش تھے, سب خاموش تھے, اور بس وہ ایسے ہی دیکھتے جا رہے تھے کہ اب یہ آ رہی ہیں. اور وہ اب ظاہر ہے اس عورت کا غم کتنا ہوگا جس کا جوان بیٹا دنیا سے چلا, لیکن یہ لوگ کیا کر رہے ہیں, ان کا کام یہ ہے کہ پتہ نہیں ان کے شاید ٹائم کی حاضری کوئی لگتی ہے کہ 6 بجے سے یہ آیا, 9 بجے تک بیٹھا رہا, وہ 10 بجے آیا, وہ 1 بجے تک بیٹھا رہا, یا یہ پورا دن بیٹھا رہا, یا 3 دن آیا, یہ 4 دن آیا, یہ 1 دن آیا. کیونکہ ہم نے سب چیزوں کو اب ایک رسم بنا لیا, ہم کوئی چیز اس لیے نہیں کرتے کہ ہمیں اس سے کوئی اجر پائیں اور اس سے ہم اپنے مسلمان بھائی کے لیے تسلی کا سامان بنے. ہم الٹا کیا کرتے ہیں کہ ہماری حاضریاں لگے. تو بلکہ اس کو تسلی دیں کہ دیکھو مرنے والا آپ کے ساتھ اچھی زندگی گزار گیا, اس کا اتنا ہی وقت تھا, اب کیا ہے, اب آپ ایسے کام کریں کہ اس کے لیے صدقہ جاریہ بنے. آپ صدقہ جاریہ کے کیا کام کر سکتے ہیں؟ اور اگر ہم جا کے اس کو کہیں ہائے وہ چلا گیا, اب تم کیسے زندہ رہو گی, تمہاری تو زندگی ختم ہو گئی, اور اب اس کے بغیر تمہاری کیا زندگی رہ گئی, تو وہ تو کہے گا میں تو ابھی مر جاؤں. اور اولاد کا غم تو ایسا ہے, اولاد کا غم تو کبھی جا ہی نہیں سکتا, اور شوہر کا غم تو ایسا ہے, اب تو تمہارا, اے ہمارے مذہب کے اندر ستی ہونا نہیں ہے, ستی ہوتا ہے نا, کیا کیا اس کے ساتھ ہی مار دیتے ہیں, یہ ہمارے مذہب میں نہیں ہے, لیکن ہم چاہتے ہیں کہ یہ مر جائے اس کے ساتھ, اب یہ نہ زندہ رہے. کسی کا میں نے یہ سنا اپنے سامنے, اوف استغفر اللہ ربی, اللہ ہمارے لوگوں کو ہدایت دے. انہوں نے آ کے اس دکھی ماں کو کہا, کسی اور کی بات کر, ان کی اس دکھی ماں کو کہا, اپنے بیٹے کی جگہ تم کیوں نہ مر گئی, تمہیں کیوں نہ موت آ گئی, کیونکہ ہماری جہالت اتنی زیادہ ہے. آپ بتا رہی ہیں کچھ بات کہنا, کیونکہ ہم اتنے زیادہ جاہل ہیں. تو تعزیت کے لیے نہ تو آپ کوئی خاص صورت بنا کے بیٹھ سکتے ہیں کہ آپ سے میں بیٹھ گئی ہوں, اب انتظار کر رہے ہیں کہ کوئی آئے اور تعزیت کرے, نہیں. 3 دن سے زیادہ سوگ نہیں ہے کسی کی موت کے اوپر, 3 دن سے زیادہ, سوائے ایک بیوہ ہے کہ 4 ماہ 10 دن, اس کے علاوہ 3 دن کے بعد بھی اگر میں ایسی صورت بنا کے بیٹھ جاؤں کہ بھائی میں غم منا رہی ہوں, نہ میں کوئی ٹھیک سے کپڑے پہنوں, نہ میں کھانا کھاؤں, نہ میں اپنی صورت بھی ایسی بنا کے رکھوں, بال بھی بکھیر کروں, کہ میں یہ سو کیا ہے, ایک غم کو شو کرنا نا, نہیں آپ نہیں کر سکتے. ایک صحابیہ تھی, ان کے والد فوت ہو گئے تھے, تو انہوں نے خاص طور پہ 3 دن گزرنے کے بعد انہوں نے اچھے کپڑے پہنے, سنگھار کیا, خوشبو لگائی, کہنے لگی مجھے اس کی ضرورت نہیں ہے, لیکن میں اس لیے یہ بتانا چاہتی ہوں کہ غم ختم ہو گیا, میں اللہ کی رضا میں راضی ہوں. یہی تو آپ نے دکھانا ہے, آپ نے صرف منہ سے بول کے تھوڑی کہ میں اللہ کی رضا میں راضی ہوں, بلکہ آپ نے اس کو کر کے دکھانا کہ مجھے کوئی شکایت نہیں ہے, میرے اللہ تیری چیز تھی تو نے لے لی. اب یہ نہیں کہ میں اس کے بعد بھی سوگ میں ہی رہوں اور سوگ ہی مناتی رہوں, کہ نہیں میں سوگ کی حالت میں ہوں, میں آج اتنی جلدی میں تیار ہو کے آئی ہوں یہاں کے لیے, لیکن پھر بھی میں نے اپنا حلیہ کیوں درست کیا, صرف آپ لوگوں کو یہ دکھانے کے لیے کہ دیکھو آج میں نے میک اپ بھی کیا ہے, میں نے اچھے کپڑے بھی پہنے ہیں, چاہے مجھے اتنی جلدی تھی, لیکن صرف یہ بتانے کے لیے کہ سوگ از اوور, तीन दिन से ज्यादा किसी का सोग नहीं मनाया जा सकता। तीन दिन के बाद भी अगर आप सोग मनाते रहेंगे तो ये यही मतलब है कि आपको अभी शिकायत है कि अल्लाह तूने क्यों ये लिया और तूने क्यों ये किया और हम तेरे फैसले पे राजी नहीं है, समझे। तो इसलिए तीन दिन के बाद किसी का सोग नहीं है। हाँ, ताजियत जो है, ताजियत और सोग में डिफरेंस समझे। ताजियत क्या है, मैंने अभी आपको बताया, तसल्ली देना दूसरे को। तसल्ली उसको अगर आज से 10 साल बाद भी तसल्ली चाहिए और वो अभी दुखी हो गया है, अपनी माँ को या अपने बाप को या अपने किसी प्यारे को याद करके अगर 10 साल के बाद भी दुखी हुआ है, आज भी मैं उसको तसल्ली देती हूँ, ये भी ताजियत ही है। समझ आ गई बात या नहीं? ताजियत क्या चीज है, उसको माने को समझे ना, उसको रसम ना समझे। ताजियत क्या, तसल्ली देना। आज अगर उसको, आज गम उसका ताजा हो गया, आज भी मैं उसको अगर जो तसल्ली दूंगी, लेकिन जाहिर है उसको शुरू के दिन में ज्यादा गम होता है तो उस वक्त आप खास तौर पे उसके साथ उसको तसल्ली देते, उसे ताजियत करते, मगर थ्रू आउट टाइम कभी भी उसको जरूरत होगी तो मैं जो उसको तसल्ली दूंगी वो क्या होगी, ताजियत ही तो है। तो ताजियत के लिए ना कोई ऐसी खास सूरत बनाए, ना कोई ऐसा करे कि आप जो ताजियत करने के लिए आए हैं, जब वो आए तो आके ये ना सोचें कि अब हमने सारा दिन यहाँ पे गुजारना है, यहीं पे खाना है, यहीं पे पीना है। जाहिर सी बात है फिर वो घर वाले कोई एहतमाम करेंगे या कोई बाहर वाले एहतमाम करेंगे। अब आपने अगर सोच लिया कि मैंने यहाँ से उठ के ही नहीं जाना तो जिसके ऊपर गम है वो भी थक जाता है या नहीं थकता? गम इंसान को इतना थका देता है, फिजिकली शायद इतना काम करने से इंसान ना थके जितना गम इंसान को थका देता है। लेकिन जब आप सारा दिन उसकी सूरत ही तकते रहेंगे, अपने भी काम छोड़े में और बैठे में, और उसको भी नहीं कोई काम करने दे रहे कि वो भी ना उठे, बल्कि क्या है कि तीन दिन तो सोग है, उसके बाद हर कोई अपना काम काज करे, अपनी नॉर्मल लाइफ स्टार्ट करे, ताकि इंसान के जो गम है वो गम ताज़ा ना होता रहे। अगर वो सब कुछ छोड़ के बैठ जाएगा तो क्या होगा, गम बार बार ताज़ा होगा, है ना। अगर वो काम काज में लगेगा तो उसका ध्यान कहीं और बटेगा, फिर वो किसी काम में मशगूल होगा तो जाहिर है उसका गम आहिस्ता आहिस्ता मुंदमिल होता जाएगा। तो इसलिए क्या करना चाहिए कि उठ के अपने नॉर्मल रूटीन में हो, ना आने वाले ऐसा करें कि अब हमें महीना भर यही काम करते रहना कि हम जाके वहाँ बैठे रहें, और ना घर वाले ऐसा करें। तीन दिन गुजर गए, सो खत्म हो गया, अपने अपने घर को जाओ। हाँ, मगर उसको पूछते रहो, जिस जो गम में है उसको पूछते रहो, कभी उसको विजिट कर लिया, कभी आपको खुद पता चल जाएगा कि कितनी इसको मेरी तसल्ली की ज़रूरत है। देखिए, अगर तो जो गम में मुब्तला है, अगर वो आपको फोर्स करके बिठाता है कि नहीं आप बैठे रहें, और आपके बैठने से उसको कोई तसल्ली हो रही है, आपको वो करता है, कई लोगों के साथ इंसान का इतना करीबी होता है ना, वो चाहते हैं कि ये बैठे या वो बुलाते हैं आपको कि आप आएँ, तो फिर तो आप जाएँ। लेकिन अगर कुछ ऐसा नहीं है तो आप अपना काम करें। जिंदगी और मौत ये एक निज़ाम है, ये एक आगे चलता रहेगा, आज कोई है तो कल कोई और होगा। आप अपने सारे काम छोड़ के क्या बैठे रहेंगे इस तरह से? नहीं, जब हमें पता है कि हर एक को एक दिन जाना है। अब हम जो बैठे हैं सिर्फ उसकी तसल्ली के लिए बैठे हैं, जब आपने तसल्ली दे दी उसके बाद अपने घरों को रुखसत हो, उसकी बैठ के शक्लो सूरत ना तकते रहो। मैं इतने अरसे से इंतज़ार में थी कि मैं किसी वक्त इस टॉपिक के ऊपर बात करूं, क्योंकि मुझे इंतहाई इस चीज़ से तकलीफ़ होती है कि जब लोग इस तरह की हरकतें करते हैं और बस एक बंदे की सूरत और उसको एक तमाशा सा बना लेते हैं, वो एक तमाशा बन जाता है लोगों के लिए, और वो उसकी कोई ये इस चीज़ का एहसास नहीं करते कि ये भी थक गया होगा सारा दिन। अगर 100 लोग आ रहे हैं तो उस बेचारे ने तो 100 लोगों से मिलना है ना, आप तो मिल के तो चले गए और आप बैठ गए वहाँ पर तमाशा देखने, उसने तो 100 से मिलना है। कभी वो थक भी गया वो उसके आराम का भी ख्याल कर लें कि तुम भी लेट जाओ। हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा एक जैसे हलवा सा होता है, हरीरा सा, वो बना के और जो मरने वाले के जो लवाहकीन होते थे उनके लिए बनाती थी कि इनको इससे थोड़ी एनर्जी है, थोड़ी ताकत है। हम तो जाते हैं तो हम खुद खाने शुरू हो जाते हैं, उसने चाहे खाना खाया हो ना हो, उसको नहीं कोई पूछता, उसको खिलाने की कोशिश करें। और ऐसे ना वहाँ पे बैठे रह जाए कि उनको घर वालों को आपके लिए खाने पीने का एहतमाम करना पड़े। ये भी गैर इस्लामी है कि घर वाले ज़ियाफ़त का एहतमाम करें, देगें पकना शुरू हो जाएं या बड़े बड़े पतीले चढ़ जाएं, उनका इस वक्त गम है, बाहर वाले जो आएँ वो उनके लिए कुछ लेकर आएँ, वो लेकर आएँ कि इनके घर में क्यों लेकर आएँ, वो भी कि इस वक्त इनका गम का वक्त है, इस वक्त ये कुछ पका नहीं सकते होंगे तो हम इनके लिए लेकर आएँ। अब वो भी लाने वाले ऐसे ना हो कि अब हमारे ये भी एक रस्म बन गई है कि अब लाने वाले को भी ये देखना है कि वो वहाँ पे कितने लोग हैं, कितना हजूम है, सब के लिए लेकर आया जाए तो फिर बात तो वही हो गई,
भाई आने वालों को सोचना चाहिए कि वो आए ताजियत करें और जाएं, ना कि वहां पे खाने पीने का एक वो शुरू हो जाए सिलसिला के खा रहे हैं पी रहे हैं बैठे। हाँ कोई दूर दराज से आया है, कोई मुसाफिर है, तो जाहिर है वो तो खाएगा, वो तो जो घर में है जो बाकी लोग खाएंगे वो ही वो खाएगा, लेकिन अदरवाइज बाकी तमाम लोग वो इस चीज को ये ना करें। आए ताजियत करें जरूर करें, लेकिन इन चीजों को मद्देनजर रखें। ये भी ना सोचे हराम है हमारे लिए इस घर में खाना, हराम नहीं, हराम की बात नहीं है, सिर्फ ये है कि इस वक्त आपको ज्यादा इस चीज को पेश नजर रखना है कि ये खा ले जिसके ऊपर गम है और मैं ताजियत करके और अपने घर रुखसत हूँ। जिन्होंने वहां पे रहना है, जो मुसाफिर हैं, जो दूर दराज से आए हैं, ठीक है उनके लिए जो थोड़ा बहुत है घर का वो बस वो ही हो। अब ये भी एक दावती वो ना बन जाए कि ट्रेन आ रही हैं, खाने पीने हो रहे हैं और एक दावत का सा अंदाज हो जाए यार हम कल्ला। फिर इसी तरह दिन मखसूस कर लेना, कोई दिन मखसूस कर लेना कि इस दिन आए सारे, इस दिन सारे जमा हों, इस दिन कोई कुरान पढ़ा जाए, इस दिन को कुछ हो, इस दिन कोई दुआएं रखी जाए। ये भी अब एक नई से नई बिदत बनती जा रही है ना कि ये नई से नई चीज़ें कि अब एक कुछ दिन मखसूस किया जाए कि जिस दिन सारे, वो फिर एक घर वालों के लिए भी अब वो भी ज़ियाफ़त का इंतज़ाम करेंगे जब लोग आएंगे। आज का मैं आपको बता दूँ इनका कुछ नहीं, इन्होंने मेरे से पूछा कि आपने क्या टाइम रखना है, किस वक्त आप कंफर्टेबल हैं। मेरे लिए आज का ये वाला टाइम सूटेबल था कि मैं घर के काम निपटा के जल्दी से आऊं और काम करके चली जाऊं और आप सब मगरिब से पहले अपने घरों तक पहुंच जाएं, और उसके अंदर खाने का टाइम हो गया। तो इन्होंने कहा कि भाई खाने का हम यकीन करेंगे। जिस वक्त मैंने इनको टाइम बताया था मेरे जहन में भी नहीं था कि कोई खाने का इस वक्त टाइम होगा, अदरवाइज़ खाने का बिल्कुल ना रखा जाता, लेकिन अब सबको अनाउंस कर दिया गया था, सबको इनवाइट कर दिया गया था, उस वजह से फिर कुछ नहीं हो सकता था। अदरवाइज़ ये नहीं है कि कोई आपको इसलिए बुलाया कि अब आपको खाना खिलाया जाए, अब घर वाले भी एक वो करें। आप खुद सोचें कि घर वाले के लिए अखराजात में कितना इजाफा हो जाता है कि वो अगर किसी के लिए जितने लोग आए वो उनको खाना खिलाए, एक दिन फिर सारों को दावत दे दे कि आ जाओ आप फिर खाना खा लो। हम सिर्फ यहाँ पर क्या करने आए हैं, ये बातें सुनने के लिए आए हैं कि आज आपका दिल नरम हुआ है ना, आज आपका दिल में शौक आएगा कि आप कोई नेकी करें। आज आपको कम से कम और दिन नहीं मगर आज के दिन आपको ये ज़रूर ख्याल आएगा कि मुझे अपनी आखिरत की तैयारी करनी है ना, तो हम इसके लिए आए हैं ना कि हम ये कहें हम तो कोई आज वहाँ पे या चलो आज वहाँ पे दावत का एक तमाम हो गया कि जब कोई फौत हो जाए उसके बाद हम एक दिन रख लें कि उस दिन हम वो कुछ ना कुछ करें। ठीक है दुआ है, आप जो सबसे बड़ी दुआ होती है ना वो क्या है, नमाज जनाजा, वो है दुआ, उसी के लिए आपको बुलाया जाता है, उसके लिए खास एहतमाम करें कि लोग ज़रूर आएं नमाज जनाजा के लिए। ये बहुत इम्पॉर्टेंट है क्योंकि वो है ही नमाज क्या, दुआ है, दूसरे को आप दुआ देते हैं उसके लिए। ख़ास तौर पे नहीं हमें बैठने की ज़रूरत कि आओ आप सारे मिलके दुआ करो, हो तो गई वो उस दिन, अगर आप नमाज जनाजा में शामिल हो गए तो दुआ हो गई, और जब आप किसी घर ताज़ियत करने जाएं तब भी अगर आप जितनी देर बैठे हुए दुआ करें मरने वाले के लिए, और उस दुआ को प्लीज आप सब याद करें, याद करें उस दुआ को, कम से कम इतना तो करो। अभी वही वाली जो आंटी ने अभी बात कही है कि हम अपने मरने वालों के लिए क्या करते हैं, हमने तो इतना भी नहीं किया कि उनके लिए एक दुआ ही याद कर लें, इतनी तो मेहरबानी करो। इतने ही कोई प्यारे थे आपको जिनके लिए आपने कभी आंसू बहाए होंगे, उनके लिए इतना गम किया होगा, सोचा होगा कि हाय अब तो हम इनके बगैर रह नहीं सकते, किसी के पेरेंट्स हो सकते हैं, किसी के और कोई हो सकता है प्यारा, लेकिन आज इतनी भी अगर हमें तौफीक नहीं कि हम उनके लिए इस दुआ को याद कर लें जो इतनी प्यारी दुआ है, और हर रोज़ ही 5 दफ़ा नहीं दिन में नमाज के बाद तो 1 दफ़ा ही दिन में कभी, या हफ्ते में चलो 1 दफ़ा उनको याद करके ये दुआ उनको मांग के उनके लिए मांग लिया करें। यही बहुत बड़ी आपकी मेहरबानी कि अगर इतना ही टाइम निकाल लें आप तो इस दुआ को इस नीयत से याद करें। आज आप किसी को दुआ देंगे ना, कल आपके लिए कोई और लोग होंगे जो आपके लिए दुआएं किया करेंगे। ठीक है तो इन मसनून दुआ को याद ज़रूर करिए। जितना मर्जी आप ये कह देना अल्लाह हमारे लवाही वो मरने वालों को बख्श दे, तो वो बात नहीं होगी, जो ये मसनून अल्फाज हैं, जो जितने ये जामे हैं और जितने खूबसूरत हैं, बिल्कुल इतने कॉम्प्रह इतने मुकम्मल हैं ना, ऐसे अल्फाज आप अपनी ज़ुबान से अदा कर ही नहीं सकते जी इंशाल्लाह ताला। तो इसलिए दुआ को याद ज़रूर करें, वहाँ बैठ के दुआएं करें, नमाज जनाजा में ज़रूर शिरकत कीजिए, नमाज जनाजा में शिरकत करना ये बहुत ज़रूरी है, और कोशिश के साथ सब्र करें। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो इंसान कोशिश के साथ सब्र करता है ना अल्लाह ताला उसको सब्र दे देता है। کوشش کریں کہ میں نے صبر کرنا ہے جس کے اوپر بھی غم پڑے, کیونکہ جو صبر ہے نا یہ بہت زیادہ انسان کو اجر اس کی وجہ سے ملتا ہے, بہت بھلائیوں کو سمیٹنے والا ہے اور انسان کی بخشش ہو جاتی ہے جو انسان صبر کرتا ہے. اور وتواصوا بالحق اور وتواصوا بالصبر کیا ہے, کیا ہے اس کا مطلب؟ سورہ عصر میں ہم پڑھ چکے ہیں نا, کیا مطلب ہے؟ ایک دوسرے کو صبر کی تلقین کرنا. تو جب ہم یہ کرتے ہیں تو ہم اس آیت پہ عمل کر رہے ہیں کہ اللہ تعالیٰ نے فرمایا وتواصوا بالصبر, ایک دوسرے کو صبر کی تلقین کرو. صرف آپ کو یہ کہتے ہیں نا اچھا صبر کرو صبر کرو, وہ نہیں بات ہے. آپ ایسی باتیں کریں جس سے اس کو صبر آ جائے. تو اس کے لیے آپ گھر سے سوچ کے آئیں کہ میں اس کو کیا بات کہوں گی اس وقت کہ اس کو تسلی مل جائے میری کسی بات سے. اور اسی طرح جو بھی بیوہ ہو اس کے لیے کوشش کرنا کوئی اس کی ہیلپ کرنے کی, اس کا بھی بہت اجر ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا بیوہ اور مسکین کے لیے جو دوڑ دھوپ کرنے والا ہے اور ان کی خدمت کرنے والا ہے وہ ایسا ہے جیسا اللہ کے راستے میں جہاد کرنے والا, جیسا وہ نمازی جو نماز سے نہیں تھکتا اور جیسا وہ روزے دار جو روزے سے ناغہ نہیں کرتا. بیوہ اور مسکین کے لیے جو بھی ان کے لیے ہمیشہ کوشش کرتا رہے گا, ان کے لیے کوئی بھی ہیلپ کرنے کی کوئی بھاگ دوڑ کرتا رہے گا تو اس کا اتنا بڑا اجر ہے. وہ نمازی جو نماز سے ہی نہیں کبھی تھکتا, وہ روزے دار جو کبھی روزہ ہی نہ چھوڑے, اتنا بڑا اس کو درجہ مل جاتا ہے. تو اس لیے یہی نہیں کہ صرف انہی دنوں میں بلکہ ہمیشہ ہی جو بیوہ ہوں یا جو مسکین ہوں ان کے لیے کوشش کرتے رہنا چاہیے کہ ہم ان کے کس طرح سے کام آ سکتے ہیں, تو ان کے کام آنے کی کوشش کریں. دیکھیں اللہ تعالیٰ نے کس طرح اجر رکھ دیے نا, تاکہ کوئی بھی اس سوسائٹی میں, سبحان اللہ میرے رب کا دیکھو کیسے محبت ہے اپنے بندوں کے ساتھ, کوئی اس سوسائٹی میں تنہا نہ رہ جائے, کوئی یہ نہ سوچے کہ ہائے اب میرا کون رہ گیا, ساری کمیونٹی اس کے لیے بھاگے دوڑے. پہلے تمہارا ایک تھا نا کرنے والا, اب یہ سارے دوڑ رہے ہیں کیونکہ ہر ایک کو اجر چاہیے, ہر ایک چاہتا ہے وہ میں کیوں نہ ایسا بن جاؤں. اب ساری عورتیں پوچھتی ہیں ہم تو جہاد کر نہیں سکتے تو ہم کیا کریں, تو یہ دیکھو اللہ کے راستے میں جہاد کرنے کے برابر تمہیں اجر ملے گا. تو اب سارے ہی دوڑ رہے ہیں, جو ان حدیثوں پہ اور ان آیتوں پہ عمل کرنے والے ہو جائیں تو بھلا کوئی رہ جائے گا کسی سوسائٹی میں؟ کوئی اکیلا رہ جائے گا؟ کوئی بھی نہیں رہے گا, کیونکہ پہلے ایک تھا اس کے لیے, اب اتنے سارے اس کے مسلمان بہن بھائی ہیں جو یہ اجر کمانے کے واسطے اس کی مدد کے لیے تیار کھڑے ہوئے. سبحان اللہ. پھر اسی طرح کوئی اگر پیارا ہے کوئی ساتھی ہے اس کی موت کے اوپر خاص طور پہ صبر کرنے کے لیے حدیث قدسی ہے, اللہ تعالیٰ فرماتے ہیں جب بھی مومن کے دنیا کے لوگوں میں سے اہل دنیا میں سے کسی جگری دوست کو یعنی کوئی ساتھی ہے کوئی پیارا ہے اللہ تعالیٰ لے لیتا ہے پھر وہ اجر و ثواب کی نیت سے اس پر صبر کرتا ہے تو ایسے مومن بندے کے لیے میرے پاس جنت سے کم کوئی جزا نہیں ہے. سبحان اللہ, کہ تمہارا اگر پیارا تھا اور میں نے لے لیا ہے نا تو اب تمہارے لیے جنت سے کم کوئی چیز نہیں ہے, جنت تمہارے لیے. سبحان اللہ. تو اللہ تعالیٰ نے کتنے سارے دیکھو اس طرح کی چیزوں کو ہم بھی یاد کریں نا, میرے اللہ نے کتنی پیاری تسلیاں دی, اس سے انسان کو کتنی تسلی مل جاتی ہے. تسلی بھی دیکھو انہوں نے ہی ہمیں سکھا دی, ہم تو ایسے کنز ہیں ہمیں تو تسلیاں بھی نہیں دینی آتی. بڑا افسوس ہو, اب یہی کہنا آتا ہے بس, ہمیں تو اس میں بھی ایجوکیٹ ہونے کی ضرورت ہے, دیکھیں سیکھنے کی ضرورت ہے. اگر وہ نہ ہمیں سکھاتے تو ہمیں کیا پتہ چلتا, ہم تو دین کے بغیر کچھ بھی نہیں ہیں, بالکل ہی جاہل ہیں. تو سبحان اللہ کتنی پیاری تسلی اللہ تعالیٰ نے دی ہے اور کتنے بڑے بڑے درجات ان کے لیے رکھ دیے جو ان کے لیے بھاگ دوڑ کرے انشاءاللہ تعالیٰ, اور وہ جو ان کے لیے ان کو تسلی دے جو ان کو صبر کی تلقین کرے اس کے لیے کتنا بڑا درجہ ہے. تو اللہ تعالیٰ ہمیں حکمت عطا فرمائے, اللہ تعالیٰ ہم سب کو سمجھ دے, ایسے کام کرنے کی توفیق عطا فرمائے جس سے وہ راضی ہوتا. سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. اس کو بند کر دیں.